نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد اللهم بارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد امين يا رب العالمين ہم نے لاسٹ ٹائم کیا پڑھا تھا حبشہ کی طرف مسلمانوں کی فرسٹ ہجرت ہوئی تھی اور اس کے بعد کیا ہوا تھا یہ بات یاد رکھیے گا کہ فرسٹ ٹائم میں نہیں بھیجا تھا اگر آپ کو ٹیسٹ میں یہ آ جائے پہلی ہجرت ہوئی تھی تو کچھ لوگ چلے گئے تھے یہ لوگ ان کے پیچھے گئے لیکن وہ شپ میں بیٹھ کے جا چکے تھے تو فرسٹ ٹائم میں نہیں بھیجا لیکن جب سیکنڈ ٹائم میں اور زیادہ لوگ نکل گئے تو اس کے بعد بھیجا یہ جو کنورسیشن جعفر کی ہو رہی ہے نجاشی کے ساتھ یہ سیکنڈ مائگریشن کے بعد ہے وہ سارے نہیں واپس آئے تھے میں نے بتایا تھا جیسے اس جب وہ گئے تھے تو پیچھے سے کیا انسیڈنٹ ہوا تھا جو بہت پرومیننٹ تھا سورہ نجم کی آیات آپ صلی اللہ علیہ وسلم نے جب تلاوت کی تھی اور تو سب لوگ سجدے میں چلے گئے تھے اور اس کے بعد یہ کیا رومر پھیل گیا تھا کہ یہ لوگ مسلمان ہو گئے اور وہ لوگ واپس آنے لگے لیکن جب وہ قریب پہنچے رہے تب ان کو پتا چلا کہ اٹ واز جسٹ رومر تو وہ لوگ پھر ان میں سے بعض تو واپس چلے گئے بعض آ گئے تو اس طرح سے ہوا تھا لیکن جو انسیڈنٹ یہ ہوا حضرت جعفر کا یہ سیکنڈ مائگریشن کے بعد ہوا کچھ لوگ ان میں سے آ گئے تھے کچھ تو ویسے ہی واپس چلے گئے تھے اور پھر اس کے بعد سیکنڈ مائگریشن میں تو کافی زیادہ لوگ گئے یعنی تقریباً آپ سمجھ لیں کہ ابھی ہم بات کریں گے 100 کے قریب لوگ مائگریٹ ہو گئے جی نہیں دونوں کو ملا کے 100 کے قریب لوگ جو تھے وہ مائگریٹ کر گئے اب آپ دیکھیں تھوڑا سا یہ بات سوچیں کہ ابھی 4 سال گزرے ہیں اور اتنی محنت کے بعد ایک بنچ آف مسلمز ایک کمیونٹی تیار ہوئی ہے 3 فگر میں آ گئے ہیں لوگ مسلمز ایک اب تھوڑے نظر آنے لگے ہیں اور ان میں سے 100 چلے جائیں تو پیچھے کیا ہے کتنا ایک یہ ہارڈ ڈیسیجن ہوگا اور کتنی بڑی سیکریفائس تھی اس لیے یہ سیکریفائس دی گئی کہ چلو ٹھیک ہے تم لوگ تو جاؤ اور جا کے وہاں پہ کم از کم سکون سے زندگی گزارو اور اپنے دین کو پریکٹس کر سکو جو یہاں پہ ہیں جو اتنے ٹارچر برداشت کر رہے ہیں وہ تو کر ہی رہے ہیں لیکن چلو جو جا سکتے ہیں وہ تو جائیں لیکن آپ سوچ سکتے ہیں پیچھے اسٹرینتھ کتنی کم ہو گئی ہوگی کتنے جب ہم لوگ کم ہوتے ہیں آپ کہیں بھی دیکھیں مائنورٹی جب بھی ہوتے ہیں تو ہم کس سے اسٹرینتھ لیتے ہیں ایک دوسرے سے لیتے ہیں کہ وہ بھی ہے چلو فلاں بھی ہے اور اس وقت جب اتنے سارے لوگ چلے گئے تو پیچھے جو لوگ ہوں گے ان کے لیے کتنا ہارڈ ہوگا یہ آلریڈی ہم فیو تھے اور اب وہ جو بڑے بڑے جو زیادہ ذرا مطلب اچھے جا سکتے تھے جو لوگ جو آزاد لوگ تھے وہ ویسے ہی چلے گئے پیچھے رہ کون گئے جو زیادہ غریب ہیں غلام ہیں جو جا ہی نہیں سکتے ہیں تو یہ ایک بہت بڑی سیکریفائس تھی جو کہ آپ صلی اللہ علیہ وسلم نے دی کہ ان کو اجازت دے دی کہ جاؤ تم چلے جاؤ اور آپ کو پتا ہے کہ بہت عرصے بعد جب مدینہ آپ صلی اللہ علیہ وسلم ہجرت کر گئے تھے تو اس وقت کچھ لوگ آئے تھے یہاں سے حبشہ سے ایک قافلہ آیا تھا اور یہ لوگ یعنی مسافر تھے تو آپ صلی اللہ علیہ وسلم کو جب ان کے آنے کا پتہ چلا تو آپ صلی اللہ علیہ وسلم نے خود ان کے لیے کھانے پینے ان کے لیے تکیے ان کے لیے بیٹھنے کا کہ بہترین ان کا انتظام ہو تو اس کے لیے آپ صلی اللہ علیہ وسلم خود کھڑے ہو گئے کہ ان کو کسی طرح کی بھی تکلیف نہ ہو تو صحابہ نے فرمایا بھی کہ ہم کام کر لیں گے آپ کیوں تکلیف کرتے ہیں تو آپ صلی اللہ علیہ وسلم فرمایا آپ ان کے ساتھ صحابہ نے کہا کہ آپ ان کے ساتھ بیٹھے ہم کرتے ہیں تو آپ نے فرمایا نہیں یہ لوگ وہ ہیں کہ جنہوں نے ہمیں عزت دی اور ہماری میرے صحابہ کی مہمان نوازی کی اس وقت جب ہم بہت کم تھے جب ہم ایسے تھے کہ چھپتے پھرتے تھے اور بھاگتے پھرتے تھے اور میرے صحابہ ان کے پاس گئے اور انہوں نے ان کو عزت دی تو آج میں خود ان کے لیے یعنی احسان مندی کے طور پہ ان کے لیے میں خود سرو کروں گا یہ بعد میں جب مدینہ آ گئے تھے آپ صلی اللہ علیہ وسلم تو اس وقت یہ قافلہ آیا تھا یعنی اتنا آپ صلی اللہ علیہ وسلم نے آنر دیا ان لوگوں کو کہ انہوں نے میرے صحابہ کی تکریم کی تھی اس وقت جب ہمیں ضرورت تھی जब हम पिसे हुए थे, जब हम छुपते फिरते थे। तो इससे हमें पता चलता है कि किसी का भी एहसान भूलना नहीं चाहिए इंसान को, कि जिसने आपके बुरे वक्त में, ऐसे वक्त में जब आपको जरूरत थी उसने आपका हाथ थामा था, उसको आप सल्लल्लाहु अलैहि वसल्लम ने कब तक याद रखा कि इन्होंने मेरे सहाबा को ऑनर दिया था, इन्होंने मेरे सहाबा की इज्जत की थी, उसको आप सल्लल्लाहु अलैहि वसल्लम ने इस कदर ज्यादा यानी एहसान मंदी दिखाई। और आपको पता ही है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने नजाशी के लिए दुआ भी की थी। और फिर मैं हमने लास्ट टाइम दारुल अरकम के बारे में पढ़ा था, इसी तरह हमने कुछ वाकयात देखे थे वहाँ, खास तौर पे उनमें एक वाकया था जो अबू बकर सिद्दीक रज़ियल्लाहु तआला अन्हु का था, कि किस तरह उनको काबा के पास उनको किस तरह से इतना टॉर्चर किया गया कि वो बेहोश होकर उनके कबीले वालों ने समझा कि अब ये सर्वाइव ही नहीं कर सकेंगे। और उन्होंने किस वक्त जब होश में आए और खाना पीना उनको ऑफर किया गया, तो किस वक्त उन्होंने खाना कबूल किया कि जब तक आप सल्लल्लाहु अलैहि वसल्लम को देख नहीं लूंगा कि वो खैरियत है उस वक्त तक मैं खाना नहीं खाऊंगा, मुंह में कुछ नहीं डालूंगा। तो इंशाल्लाह ताला हम यहाँ से पढ़ते हैं रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर 10 दराजियां, और मेरे पास बुक में पेज नंबर 106 है। बिस्मिल्लाह रहमान रहीम। यूं जब अबू बकर रजी अल्लाह ताला अन्हु पर सख्ती बहुत बढ़ गई और जिंदगी की राहें दुश्वार हो गई, तो वो हिजरत हबशा के इरादे से निकल पड़े। अब आखिर इन्होंने भी सोचा कि मैं भी हिजरत कर जाता हूँ। बरके गिमाद पहुंचे तो पारा और अहाबीश के सरदार मालिक बिन दोगन्ना से मुलाकात हो गई। अब ये जो है कुछ मदीना के आउटस्कर्ट्स में एक कुछ कबाइल थे, उनका सरदार था। उसने इरादा दरियाफ्त किया, उसने पूछा कि भाई कहाँ जा रहे हैं। अबू बकर सिद्दीक रज़ियल्लाहु तआला अन्हु ने बताया तो कहने लगा, आप जैसा आदमी निकाला नहीं जा सकता, आप खाली हाथ वालों का बंदोबस्त करते हैं, सिलाई रहमी करते हैं, दे सहारों का बोझ उठाते हैं, मेहमान नवाजी करते हैं और हक के सिलसिले में पेश आने वाले मसाइल में मदद करते हैं, लिहाजा मैं आपका जामिन हूँ, आप वापस चलें और अपने शहर में अपने रब की इबादत करें। आप ये देखें, इसी किस्म की खूबियां पहले किसके बारे में आई थी, आप सल्लल्लाहु अलैहि वसल्लम के बारे में किसने बयान की थी, हज़रत खदीजा रज़ियल्लाहु तआला अन्हा। तो देखें इनका इमेज क्या था सोसाइटी में, आपने देखा जिनके अंदर पहले से खैर होती है ना, अल्लाह ताला उनको फिर वाकई हक की पहचान करवा देता है। इसके बाद दोनों वापस आए और इब्ने दुगन्ना ने कुरैश में ऐलान किया कि इसने अबू बकर को पनाह दी है। अब वो पता है कि उस वक्त क्या होता था कि कोई किसी की गारंटी देता था, पनाह देता था कि मैंने इसको पनाह दे दी, अब कोई इसको टच नहीं कर सकता, तो कोई इसको हर्ट नहीं कर सकता था। तो कुरैश ने इसकी पनाह देही का इनकार नहीं किया, अलबत्ता ये कहा कि अबू बकर से कहो कि वो खुल्लम खुल्ला नहीं बल्कि अपने घर में अपने रब की इबादत करें, क्योंकि हमें अंदेशा है कि हमारी औरतें बच्चे और कमजोर लोग फितने में ना पड़ जाएं। चुनाचे अबू बकर सिद्दीक कुछ अरसा इस पर बरकरार रहे, कुछ अरसा तो घर के अंदर इबादत करते रहे, फिर उन्होंने अपने घर के सहन में एक मस्जिद बना ली और खुले आम नमाज पढ़ने लगे और तिरात करने लगे। इस पर इब्ने दुगन्ना ने अपनी पनाह देही याद दिलाई तो अबू बकर सिद्दीक रज़ियल्लाहु तआला अन्हु ने इसकी पनाह वापस कर दी और फरमाया मैं अल्लाह की पनाह में राजी हूँ। यानी पहले तो ठीक है उनकी बात मानी थी, उसके बाद उन्होंने कहा कि नहीं, अब इतना ये नहीं हो सकता कि मैं हमेशा छुप छुप के नमाज पढ़ूं। अपने घर के सहन में इन्होंने मस्जिद बना ली थी, यानी वहां नमाज पढ़ते थे और ऊंची आवाज में, जब नमाज में इसका मतलब इतनी आवाज में फिराज करते थे कि लोगों को सुनाई दे, क्योंकि वो नहीं चाहते थे हमारे बच्चे और औरतें फितने में पड़े, क्योंकि आगे पता चल रहा है कि कैसे वो फितने में पड़ते थे कि अबू बकर रज़ियल्लाहु तआला अन्हु बहुत रोने वाले आदमी थे, कुरान पढ़ते तो आंखों पर काबू ना रहता। सातवें पारे का स्टार्ट हमने यही पढ़ा ना कि जब वो कुरान सुनते हैं तो उनकी आंखें आंसुओं से भीग जाती। तो अबू बकर सिद्दीक तो यानी इनके बारे में ये था कि बहुत रोने वाले। आज के वक्त में अगर कोई मर्द रोए तो क्या समझा जाता है, बहुत बुरा समझा जाता है ना, एक कमजोरी समझी जाती है। और अबू बकर सिद्दीक हाँ कि ये औरतों की तरह रो रहा है, यानी मर्द के लिए तो बिल्कुल सोचा ही नहीं जा सकता कि इसकी आंख में आंसू आए तो ये इसका मतलब है कि ये कुछ नहीं। हालांकि देखिए अबू बकर सिद्दीक कैसे थे, इतने नरम दिल थे कि कुरान पढ़ते तो आंखों पर काबू ना रहता, चुनाचे मुशरिकीन की औरतें और बच्चे टूट पड़ते, वो सारे जमा हो जाते वहां पे, वो ताज्जुब करते और हैरत से देखते। अब उनके लिए एक बहुत ही डिफरेंट बात थी कि इतना रो रहे और पढ़ते जा रहे, और मुशरिकीन इसकी वजह से भी अबू बकर सिद्दीक को ईजाएं पहुंचाते थे कि इनकी वजह से हमारे औरतें और बच्चे ये ना हो कि वो भी इस्लाम ले आए और हमें उल्टा मुसीबत पड़ जाए। इन्हीं संगीन हालात से रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम
और मुसलमान गुजर रहे थे कि ऐसे वाकयात पेश आए जिनके नतीजे में कुरैश के दो जांबाज सरफरोश मुसलमान हो गए और इनकी कुव्वत के साए में मुसलमानों ने बड़ी राहत पाई। देखिए अल्लाह ताला ना जब हालात बहुत खराब हो जाते हैं ना तो अल्लाह ताला ऐसा रास्ता निकालता है कि इंसान सोचता है कि ये कैसे मेरे लिए अल्लाह ताला ने, इंसान खुद हैरान होता है कि कैसे अल्लाह ताला ने मेरे लिए इस तरह का इंतजाम कर दिया। और देखें उस वक्त जब इतने सारे मुसलमान जा चुके हैं और ये लोग काइंड ऑफ तन्हा एक तरह से अपने आप को महसूस कर रहे होंगे, उस वक्त अल्लाह ताला ने ऐसे दो बहादुर लोग मुसलमानों को दे दिए कि जिनसे बहुत स्ट्रेंथ पाई इस्लाम ने। और वो कौन है? वो है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के चचा हमजा बिन अब्दुल मुत्तलिब और उमर बिन खत्ताब रजी अल्लाह ताला अन्हुमा। तो याद रखिये हालात कभी भी एक जैसे नहीं रहते, हालात ऊपर नीचे होते रहते हैं, इंसान बेसब्र हो जाता है। जब इंसान के ऊपर कोई मुश्किल आती है ना तो इंसान कहता है कि बस छोड़ दूं सब चीज, हालांकि जो सब्र के साथ चलता रहता है अल्लाह ताला कोई ना कोई उसके लिए बंदोबस्त कर देता है, कोई इंतजाम कर देता है। सूरह हाका निकालेंगे जरा इसमें। सबसे पहले हजरत हमजा रज़ी अल्लाह ताला अन्हु का कबूल इस्लाम, उनके इस्लाम लाने का वाकया यूं है कि एक दिन अबू जहल कोहे सफा के नजदीक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास से गुजरा तो आपको ईजा पहुंचाई। ये याद रखें एक बात पहले कि हजरत हमजा जो थे ना बहुत वेल रिस्पेक्टेड थे उस सोसाइटी में, बहुत वेल रिस्पेक्टेड, बहुत बहादुर थे। जब किसी मजलिस में जाते थे तो सबकी तवज्जो ले लेते थे अपनी तरफ, और जब लड़ते थे तो इनके बारे में मशहूर था कि ये दोनों हाथों से लड़ते हैं, दोनों हाथों से तलवार चलाते हैं। जज़ाकअल्लाह खैरन कसीरा। तो और ये इनका आप सल्लल्लाहु अलैहि वसल्लम के साथ क्या रिश्ता था? चचा और रज़ाई भाई भी थे। अच्छा, रज़ाई भाई होने से मतलब क्या समझ आता है कि ही वॉज क्लोज इन एज टू द प्रॉफिट सल्लल्लाहु अलैहि वसल्लम, राइट? और आप देखें कि जिन लोग उन लोगों को ज्यादा पता होगा, आवाज नहीं आ रही, अच्छा अल्हम्दुलिल्लाह, उन लोगों को ज्यादा पता होगा जिनके चचा या मामू या खाला पुप्पी वगैरह उनसे क्लोज होती है तो उनके साथ कितनी फ्रेंडशिप होती है ना, उनके साथ कितना मजा आता है, क्योंकि वो एक यानी ये रिश्ता भी है और एज तकरीबन करीब होने की वजह से बहुत ही ज्यादा उनके साथ क्लोजनेस होती। इसी तरह आप सल्लल्लाहु अलैहि वसल्लम की अपने चचा ये हजरत हमजा के साथ बहुत क्लोज थे क्योंकि एज डिफरेंस बहुत ज्यादा नहीं था और हर जगह आप सल्लल्लाहु अलैहि वसल्लम के साथ मतलब सपोर्ट में ये होते थे, जैसे वो फेवरेट अंकल होते हैं इस तरह। तो बाज जगह पे ये आता है कि हिजरत हबशा से पहले वो मुसलमान हो गए थे, लेकिन ज्यादा राजे ये है कि नहीं बाद में ही हुए थे मुसलमान इस वक्त ना। अच्छा, तो आप सल्लल्लाहु अलैहि वसल्लम इस तरह सफा के नजदीक आप सल्लल्लाहु अलैहि वसल्लम गुजर रहे थे तो अबू जहल आ गया रास्ते में। कहा जाता है कि इसने आप सल्लल्लाहु अलैहि वसल्लम के सर पर एक पत्थर भी दे मारा जिससे खून बह निकला। और इसका ये हाल था कि उस वक्त ये इतना ज्यादा बॉर्डर कर रहा था आप सल्लल्लाहु अलैहि वसल्लम को कि इसने बुरा भला भी कहा। और जैसे नहीं होता कि कोई आदमी कि आज बस मैंने इसके साथ एक पंगा लेना है कि रास्ता बार बार रोक रहा और उनको जाने नहीं दे रहा और किसी तरह वो ट्रबल चाहता था कि ट्रबल हो जाए। और इसमें उसने इतनी ज्यादा हद तक बदतमीजी पे उतर आया कि उसने पत्थर भी दे मारा जिससे आप सल्लल्लाहु अलैहि वसल्लम का खून बह निकला, यानी जाने नहीं दे रहा था और सब लोग देख रहे हैं ये बात। फिर वो खाना काबा के पास कुरैश की एक मस्जिद में जा बैठा। अब्दुल्ला बिन जदान की एक लौंडी कोहे सफा पर वाके अपने मकान से ये सारा मंजर देख रही थी। थोड़ी देर बाद हजरत हमजा कुमान हमायल किए शिकार से वापस तशरीफ लाए। उस वक्त क्या होता था कि हजरत हमजा के बारे में ये होता था कि वो शिकार के लिए निकल जाते थे और कभी हफ्ते हफ्ते तक भी शिकार के पीछे आगे से आगे जाते रहते थे और बहुत अच्छे शिकारी थे। तो वो वापस आए, उन्होंने अपनी कमान डाली हुई है अपने पास और एंटर हो रहे हैं और उनके पास स्किन्स भी हैं हंट्स की और जो भी उन्होंने शिकार किया और बड़े खुश आए। तो आगे से ये जो लौंडी थी उसने आके सारा वाकया कह सुनाया कि आज तो ये हाल किया है अबू जहल ने तुम्हारे भतीजे का और ये मैंने देखा और ऐसे किया और आज तो उसने हद ही कर दिया। अब ये सुनना था ये वाकया के हजरत हमजा का जो खून खोलने लगा
حضرت حمزہ دوڑتے ہوئے ابو جہل کے سر پر جا سوار ہوئے اور بولے، او اپنے چوتر سے پاد نکالنے والے، تو میرے بھتیجے کو گالی دیتا ہے، حالانکہ میں بھی اسی کے دین پہ ہوں، حالانکہ ابھی اسلام نہیں لائے تھے، لیکن دیکھیں اللہ تعالیٰ نے جیسے منہ سے بات نکلوا دی۔ اب اتنے ایک سمجھ لیں ان کے لیے ایموشنل مومنٹ تھے، تو گالی دی ابو جہل کو اور کہنے لگے کہ تیری جرت کیسے ہوئی کہ تم میرے بھتیجے کو گالی دیتا ہے، یعنی ابھی میں زندہ ہوں کہ تم اب اس حد تک پہنچ گئے ہو کہ تم سوچتے ہو اس کے پیچھے کوئی نہیں ہے۔ اس کے بعد اسے اس زور سے کمان ماری کہ اس کے سر پر بدترین قسم کا زخم آ گیا، یعنی اس کے بھی سر سے خون بہنے لگا۔ اب وہ بیٹھا ہوا ہے اپنے لوگوں کے ساتھ، اور اس پر دونوں قبیلے بنو مخزوم اور بنو ہاشم ایک دوسرے کے خلاف بھڑک اٹھے۔ اب دیکھیں نا، ایک سین کریٹ ہو گیا۔ حضرت حمزہ کس قبیلے سے تھے؟ بنو ہاشم۔ اور ابو جہل کس قبیلے سے تھا؟ بنو مخزوم۔ میں نے آپ کو بتایا کہ یہ ٹرائبل سسٹم اتنا اسٹرانگ تھا، تم نے ہمارے بندے کو اگر مارا نا تو بس پھر پورا ٹرائب اس کے لیے کھڑا ہو جاتا تھا، وہ لوگ اپنے آدمی کو اکیلا نہیں چھوڑتے تھے۔ تو انہوں نے کہا یہ حضرت حمزہ نے جب مارا اور خون نکلا، انہوں نے دیکھا تو یہاں پہ تو لوگ کھڑے ہو گئے جیسے لڑنے کے لیے ایک دم کھڑے ہو جاتے، اور ابھی لگ رہا تھا کہ ابھی لڑائی شروع ہو جائے گی۔ مگر ابو جہل نے یہ کہہ کر معاملہ ٹھنڈا کر دیا کہ ابو عمارہ یعنی حضرت حمزہ کو جانے دو، میں نے واقعی اس کے بھتیجے کو بہت بری گالی دی تھی، یعنی ایسے لگ رہا تھا کہ یہ بات ایسکلیٹ کرے گی، لیکن ابو جہل بھی تو نا بڑا وائز تھا، تو اس نے کہا کہ نہیں، واقعی میں نے غلطی کی تھی اور واقعی میں نے اس کے بھتیجے کو ایسے مارا تھا، اور وہ حق بجانے پہ اس نے اپنا بدلہ لے لیا۔ اب ظاہر ہے کہ حضرت حمزہ کا اسلام محض حمیت کے طور پہ تھا، یعنی ایک غیرت تھی نا اپنے بھتیجے کے لیے، اس کے طور پہ تھا، گویا کسی قصد اور ارادے کے بغیر زبان سبقت کر گئی تھی، اللہ تعالیٰ نے زبان سے نکلوا دی تھی۔ اور بعض جگہوں پہ یہ آتا ہے کہ حضرت حمزہ اس کے بعد گھر گئے اور انہوں نے سوچا کہ یہ میں نے کیا منہ سے بول دیا نا، کیا کہہ دیا، تو یعنی اپنی اس کے اوپر ایک جیسے انسان تدبر کرتا ہے نا کہ زبان سے بات تو نکل گئی، کیا واقعی ایسی بات ہے، اور پھر آپ صلی اللہ علیہ وسلم کے پاس گئے اور فرمایا کہ جو ہے نا مجھے بتائیں، میں اتنا ڈسٹرب ہوں میں سو نہیں سکا، تو مجھے بتائیں کہ کوئی مجھے بات سمجھائیں، تو آپ صلی اللہ علیہ وسلم نے جب بات کی تو وہ اسلام لیا تھا۔ دوسری جگہ پہ یہ آتا ہے کہ اسی وقت وہ آپ صلی اللہ علیہ وسلم کے گھر چلے گئے اور کہتے ہیں محمد صلی اللہ علیہ وسلم میں نے آپ کا بدلہ لے لیا، تو آپ صلی اللہ علیہ وسلم نے بات سن کے کوئی جواب نہیں دیا، تو وہ بڑے حیران ہوئے اور انہوں نے کہا کہ میں نے اتنا بڑا کام کیا، بنو مخزوم سے ساتھ سمجھ لیں دشمنی شروع ہو گئی تھی، جنگ ہونے لگی تھی، اور آپ کو کوئی خوشی نہیں ہو رہی، میں اتنا بڑا کام کر کے آ رہا ہوں، آپ کا بدلہ لے کر آ رہا ہوں۔ تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ یہ تو آپ نے میری ذات کے لیے بدلہ لیا، آپ اگر میرے دین کا دفاع کرتے تو تب مجھے خوشی ہوتی۔ تو اس وقت حضرت حمزہ نے فرمایا اشہد ان لا الہ الا اللہ اشہد ان محمد رسول اللہ، کہ اسی وقت کلمہ پڑھ لیا تھا کہ ٹھیک ہے میں پھر اسلام لاتا ہوں، لیکن پھر اللہ نے ان کا سینہ اسلام کے لیے کھول دیا، اور وہ قریش کے بڑے معزز اور مضبوط جوان تھے، یہاں تک کہ ان کا لقب اسد اللہ اللہ کا شیر پڑ گیا۔ وہ ذوالحجہ سن 6 نبوت میں مسلمان ہوئے، اور قریش کے لیے یہ بہت بڑی بات تھی، اس لیے کہ پہلے ابو طالب شیلڈ بن کے کھڑے ہوئے آپ صلی اللہ علیہ وسلم کے سامنے، اور اب حمزہ بھی، تو ان کے لیے یعنی ایک بہت تل ملا دینے والی بات تھی۔ تو یہاں پہ آپ یہ نوٹ کر لیں کہ 6 نبوت میں مسلمان ہوئے، وہ کہ کئی جگہ پہ آتا ہے کہ 5ویں نبوت کے شروع میں ہوئے، لیکن اینی ہاؤ آپ صلی اللہ علیہ وسلم کو بے انتہا خوشی ہوئی تھی ان کے اسلام لانے پہ، کیونکہ ظاہر ہے اتنے عرصے سے، ظاہر ہے اتنے سال گزر گئے اسلام کی تبلیغ کرتے ہوئے، اپنے چچا جو ہمیشہ ساتھ ہوتے تھے وہ ہی الگ ہے، اور آپ صلی اللہ علیہ وسلم بہت زیادہ حریص تھے اپنی فیملی کے لیے کہ یہ اسلام لے آئے، بہت زیادہ حریص تھے، اور پتہ ہے نا کہ ابو طالب کے لیے آپ صلی اللہ علیہ وسلم نے کتنی کوشش کی کہ یہ اسلام لے آئے، اور جب حضرت ابوبکر صدیق کے والد ابو قحافہ جب اسلام لے کر آئے تھے نا، تو اس وقت حضرت ابوبکر صدیق نے فرمایا تھا کہ مجھے اس سے بھی زیادہ خوشی اس وقت ہوتی کہ میرے رسول کے چچا اگر ایمان لے آتے، میرے باپ کی جگہ وہ ایمان لے آتے، تو مجھے اس سے بھی زیادہ خوشی ہوتی، کیونکہ اس سے آپ صلی اللہ علیہ وسلم نے خوش ہونا تھا نا۔ حضرت عمر کا قبول اسلام، حضرت عمر بھی قریش میں سے تھے، और बनू आमिर, क्योंकि कुरैश में भी डिफरेंट ब्रांचेज है ना, ये बनू आमिर से थे, ठीक है। और ये भी जैसे बनू हाशिम टॉप की फैमिली है, इसी तरह ये भी टॉप की फैमिली थी, और ये भी बहुत बहादुर थे और समझ लें एक डिप्लोमेट का किरदार अदा करते थे। जब किसी कबीले के पास जाके कोई बात करनी होती थी तो इनको भेजा जाता था डिप्लोमेटिकली। बहुत यानी देखिए ना, लीडरशिप क्वालिटीज उनमें उस वक्त से थी, ये नहीं कि इस्लाम लाने के बाद, अल्लाह ताला की तरफ से एक थी, लेकिन इस्लाम ने पॉलिश कर दिया उनको। और भी इनके अंदर जो क्वालिटीज थी इंशाल्लाह हम देखते हैं आगे, मगर एक बहुत अहम बात जो इनके बारे में आपको बताना चाहती हूँ वो ये कि इनकी जो मदर थी हजरत उमर की, उनके बारे में आपको कुछ पता है किसी को? वो अबू जहल की सिस्टर थी, अबू जहल की बहन थी, ठीक है। तो अब क्या था, वो किसके अंडर तरबियत पा रहे थे एक तरह से? अबू जहल के। अबू जहल भी बहुत मैंने बताया ना बड़ा अच्छा डिप्लोमेट था, जब कबीलों के अंदर सुलह करानी हो, घरानों में सुलह करानी हो, तो होते हैं ना कुछ लोग खानदानों के अंदर जो इस तरह के काम करने में तेज होते हैं, तो अबू जहल वो था। और आपको पता है कि हजरत उमर वो बंदे, मैंने लास्ट टाइम आपको बताया था कि उस आदमी ने क्या, वो जो हबशा जा रहे थे मुसलमान, उनमें से एक जो सहाबी थे उन्होंने क्या कहा था कि खत्ताब के घर का गधा वो पहले इस्लाम ले आएगा, वो उमर नहीं लेकर आएगा। तो आप ये देखें कि क्योंकि ये भी बहुत आगे आगे थे मुसलमानों को टॉर्चर करने में, और पहले हमने पढ़ा है कि एक लौंडी थी और उनको कैसे ये टॉर्चर करते थे। तो जाहिर है अबू जहल के साथ रह के तो और क्या, साथ तो नहीं मगर जाहिर है उसकी अंडर उनके उसके भांजे लग गए। तो हजरत हमजा के इस्लाम लाने के 3 ही दिन बाद उमर रजी अल्लाह तआला अन्हु भी मुसलमान हो गए। वो इस्लाम लाने से पहले मुसलमानों के खिलाफ बहुत ही सख्तगीर थे। एक रात रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम खाना काबा के पास नमाज पढ़ रहे थे, हजरत उमर ने छुपकर चंद आयतें सुन ली। इनके दिल में आया कि ये हक है, लेकिन अपने इनाद पर कायम रहे। अच्छा ये मैं आपको बताना चाहती हूँ कि कौन सी आयतें इन्होंने सुनी थी, सूरह हाका आप सल्लल्लाहु अलैहि वसल्लम पढ़ रहे थे। और ये जब पहुंचे वहां पे हरम गए तो देखा आप सल्लल्लाहु अलैहि वसल्लम खड़े हैं, तो उन्होंने कहा ऐसी भी क्या बात हो गई, ये अगर ये आदमी हक है तो कुछ बोलेगा तो कोई नहीं सुन लेते क्या कहता क्या ये। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने, आपको पता है सूरह हाका कितनी स्ट्रॉन्ग सूरत है, और जब सूरह हाका पढ़ रहे हैं और इनके दिल पे असर तो हो रहा है जाहिर है सूरत का, जुबान नबी की हो और ऐसी आयतें हो इतनी जबरदस्त और इतनी स्ट्रॉन्ग आयतें, तो दिल पे असर हो रहा है लेकिन मानना नहीं है। तो दिल में ख्याल आया कि हो ना हो ये जो है ये कोई शायर है, हो ना हो कोई शायरी है, कितनी जबरदस्त शायरी कर रहा है। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने जो आयत पढ़ी अगली, वमा हुआ बिकौल शायर कलीलम मा तुमिनून, ये शायर का कौल नहीं है लेकिन तुम बहुत कम ही मान लेकर आते हो। तो एकदम दिल में इनके ख्याल है, क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम की तिरात आप देखें ना कि बहुत आहिस्ता आहिस्ता और एक एक लफ्ज को यानी बिल्कुल खूबसूरती से अदा फरमाते थे। तो जब ये ख्याल दिल में आया तो कहने लगे इनको कैसे पता चल गया कि मेरे दिल में ये बात आई है, जरूर ये कोई काहिन है, ना फॉर्चून टेलर्स होते हैं, गैब की बातें इनको पता चल जाती। तो फौरन आप सल्लल्लाहु अलैहि वसल्लम ने आयत पढ़ी, वला बिकौली काहिन कली लम्मा तदक्करून, ये काहिन का भी कॉल नहीं है लेकिन तुम बहुत ही कम नसीहत हासिल करते हो, ये तंजील में रब्बिल आलमीन, ये तो रब्बिल आलमीन का कलाम है। और फिर आगे अल्लाह ताला ने बता दिया, ये ना समझना कि ये इनका भी कॉल है, देखो अगर ये भी अपने तरफ से कोई चीज बना के लेकर आ जाए तो हम इनके साथ क्या करेंगे, ये आगे आ गया ना। तो उस वक्त यानी एक तरह से फर्स्ट जो एनकाउंटर हजरत उमर का इस्लाम के साथ या कुरान को जो इस तरह से सुना है, तो एकदम उनका दिल तो जाहिर है वो हो गया, लेकिन कई लोग होते ना उनको थोड़ा सा टाइम लगता है। आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया था कि सिवाय अबू बकर सिद्दीक के मैंने जिसके सामने भी इस्लाम को पेश किया उसने थोड़ा कुछ ना कुछ पसो पेश किया, एक अबू बकर सिद्दीक रज़ियल्लाहु ताला अन्हु ऐसे थे, जब उनके सामने रखा उसी वक्त उन्होंने मान लिया। तो टाइम लगता है, हमें लोगों को टाइम देना चाहिए, एकदम फौरन जल्दबाजी नहीं करनी चाहिए। लेकिन इनको टाइम लगा, इन्होंने ये आयतें सुनी और इन्हें इस्लाम नहीं लेकर आए। उसके बाद क्या हुआ, हत्ता के एक रोज रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का काम तमाम करने की नीयत से तलवार लेकर निकल पड़े। अब हुआ क्या था, इन्होंने देखा लोगों को एक जगह लोग खड़े हुए थे और लोग बातें कर रहे थे, देखियो कितना बड़ा मसला ये हो गया, जैसे एक टॉपिक ऑफ डिस्कशन बन जाता है ना कि भाई देखो ये क्या हो रहा है और क्या है, ये मुसलमान हो रहे हैं और कैसे हमारे अंदरमियान इतनी दुश्मनियां पड़ गई हैं। तो इन्होंने कहा कि बस ठीक है, बहादुर तो इतने ज्यादा थे, इन्होंने कहा बस सही है, आज या आर या पार, क्या कर लेंगे लोग मेरा, मैं कत्ल कर दूंगा तो उसके बाद मेरी जान ही ले लेंगे ना, तो ठीक है लेकिन आज मामला खत्म करूं। तो रास्ते में एक आदमी से मुलाकात हुई, ये आदमी कौन थे, नुआइन बिन अब्दुल्ला, ये भी सहाबी हैं, साबिकून अलवलून में से हैं। उसने पूछा उमर क्या कहां का इरादा है, बोले मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को कत्ल करने जा रहा हूँ, यानी मैं उनकी तलाश में जा रहा हूँ, उन्होंने अपना दीन तो छोड़ दिया और कुरैश को तकसीम कर दिया, हमारे इलाकों को बुरा भला कहते हैं, तो मैं बस उनका काम खत्म करने जा रहा हूँ। तो जो नुआइन बिन अब्दुल्ला थे उन्होंने कहा मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को कत्ल करके बनू हाशिम और बनू जोहरा से कैसे बच सकोगे, कौन है बनू जोहरा, शाबाश ननियाल, पता चल रहा है टेस्ट की तैयारी हुई हुई है, अच्छी हुई है, वरना अभी आप ये जवाब ना दे सकते हैं ना। तो बनू हाशिम और बनू जोहरा एक तरफ ददियाल है एक तरफ ननियाल है, उनकी दुश्मनी कैसे तुम कैसे उससे बच सकोगे। तो उमर ने कहा मालूम होता कि तुम भी बेदीन हो चुके हो। अच्छा अभी इन्होंने आपको पता है ना शुरू में लोगों ने अपना इस्लाम छुपाया हुआ था, सबने तो जाहिर नहीं किया था। उसने कहा ये कौन है, नुआइन। अब नुआइन जो है ना परेशान हो रहे हैं कि ये तो तलवार, अच्छा उस जमाने में अगर कोई नंगी तलवार लेके ऐसे जा रहा है समझ लो कि इसका इरादा कुछ ठीक नहीं है, और वो भी इज्जत उमर जैसे बंदे के पास तलवार होने का मतलब था कि अब तो कोई मसला होने वाला है। तो अब उन्होंने इनको इस तरह डिस्ट्रैक्ट करने के लिए उन्होंने कहा उमर हैरत की बात ना बताऊं, तुम्हारी बहन बहनोई भी तुम्हारा दीन छोड़ चुके हैं, यानी पहले जाके उनके साथ तो अपना मामला क्लियर करो, तुम क्या इधर चले गए। तो डिस्ट्रैक्ट किया, और बहनोई का नाम क्या था, शाबाश सईद बिन जैद, ये वो अशरा मुबशरा में से हैं, इनके बहनोई। ये सुन के हजरत उमर रजी अल्लाह तआला उन्होंने गुस्से में भरे हुए सीधे बहन बहनोई का रुख किया। अब जब वहां पे पहुंचे हैं ना तो दरवाजे पे दस्तक दी, उस जमाने के अंदर ऐसे कोई बड़े बड़े तो घर होते नहीं थे, अंदर से आवाजें आ रही थी, अब मुझे तीन लोग कोई बोल रहे हैं। अब वहां पे हो क्या रहा था, कुरान सिखाया जा रहा था। आपको इससे पता चलता है कि घर घर कुरान की तालीम हो रही थी, और कौन सिखाने वाले कौन थे, खब्बाब बिन अरथ, पढ़ा था ना हजरत खब्बाब के बारे में कैसे कोयलों पे उनको लिटाया गया और कैसे, तो खब्बाब जो थे वो तालीम दे रहे थे इनकी बहन और बहनोई को, पढ़ा रहे थे सिखा रहे थे कुरान करीम। तो इससे पता चलता है कि हमें भी अपने घरों में, घर सबसे पहला मदरसा बनता है, घरों के अंदर कुरान की तालीम का इंतजाम करना चाहिए, घर घर सेंटर बन गया था समझ। अच्छा जब वहां हजरत खब्बाब बिन अरथ सूरह ताहा पर मुश्तमिल एक सहीफा पढ़ा रहे थे, हजरत उमर की आहट सुनी तो वो घर के अंदर छुप गए। क्यों छुप गए, उनको पता था कि उमर जो है बस आवाज तो सुन ली थी तो बस इनके आने का मतलब, और उन्होंने बाहर से ही बोलना शुरू कर दिया, चीखना शुरू कर दिया कि मैंने सुन लिया है तुम लोग क्या कर रहे हैं, तुम सुन लिया खोलो, तो वो तो बेचारे जाके छुप गए, और इनकी बहन ने सहीफा छुपा दिया। अंदर पहुंचे तो पूछा ये कैसी बिनबिनाहट थी जो मैंने तुम लोगों के पास सुनी, उन्होंने कहा कुछ भी नहीं बस हम आपस में बातें कर रहे थे। उमर रजी अल्लाह उन्होंने कहा गालिबन तुम दोनों बेदीन हो चुके हो। बहनों ने कहा अच्छा उमर ये बताओ कि अगर हक तुम्हारे दीन के माँ सिवा में हो तो, यानी तुम ये चीज बर्दाश्त कर सकते हो, सकता है ये हक ना हो जो तुम्हारे पास है, उसके अलावा कोई चीज है जो हक है। इतना सुनना था कि हजरत उमर अपनी बहनोई पर चढ़ बैठे और इन्हें बुरी तरह कुचल दिया। बहन ने लपक कर इन्हें अपने शोहर से अलग किया तो बहन को ऐसा चांटा मारा कि चेहरा खून आलूदा हो गया। बहन ने जोशे गजब में कहा उमर अगर हक तेरे दीन के माँ सिवा में हो तो, और अशहदु अन ला इलाहा इल्लल्लाह व अशहदु अन्ना मुहम्मद रसूल, यानी कि अब तुम क्या कर लोगे, ठीक है ये लो मैंने कलमा पढ़ा, मतलब अब छुपाने की जरूरत नहीं है, बस हम सामने आ गए। अच्छा अब इस पर हजरत उमर को मायूसी और निदामत हुई, इन्हें शर्म आई। शर्म क्या आई कि बहन का देखा कि खून निकल रहा है, मैंने थप्पड़ मारा है तो ये मैंने क्या किया, अपनी बहन को इस तरह से मारा, मतलब एकदम उनका दिल पसीज गया। पहले भी दिल पसीजा था ना, जब वो औरत एक देख रहे हैं कि सामान ऊपर रख रही है और गुजर रहे हैं और पूछा गया कहाँ जा रही, तो उसने कहा तुम यहाँ पे हमें भी नहीं रहने देते, यहाँ पे हमारे लिए मुसीबत डाली थी, जाने भी नहीं देते, किधर क्या हम करें, एक हमने तुम्हारा दीन ही छोड़ा, क्या ऐसा कर दिया। तो उस वक्त भी दिल ऐसा हो गया कि हमने इतना बुरा इनके साथ कर दिया कि ये लोग छोड़ छोड़ के जाना शुरू हो गए, अब ये हद हो गई है। तो उस वक्त भी दिल नरम हो गया था, तो दुआ दी थी, और अब भी बहन का खून देखा एकदम दिल पसीज गया। तो उन्होंने कहा तुम्हारे पास जो किताब है जरा मुझे भी तो दो, मैं भी पढ़ू। यानी वो अब किताब क्या थी, तहरीर लिखी होती थी ना पहले लेदर उसके ऊपर या हड्डियों पे, कि वो आगे बढ़े उसकी तरफ, जरा मैं भी तो देखूं। तो बहन ने कहा कि नहीं तुम ना पाक हो, इसे सिर्फ पाक लोग ही छू सकते हैं, उठो गुसल करो, पहले आप जाके नहाओ धो, साफ सुथरे हो गए तो फिर इसको हाथ लगा सकते हैं। उन्होंने उठकर गुसल किया, फिर बहन ने जाहिर उनको दी कुरान का जो नुस्खा था और बिस्मिल्लाहिर्रहमानिर्रहीम पढ़ी, कहने लगे ये तो बड़ा पाकीजा नाम है, यानी बिस्मिल्लाह का सुनना था। और देखिये इसके बाद ताहा से उन्होंने सूरह ताहा पूरी शुरू से लेके यहाँ तक इन्नी अनल्लाहु ला इलाहा इल्ला अना फअबुदनी वाकिमिस सलाता लिज़िक्री, यहाँ तक तिलावत की कि बेशक मैं ही अल्लाह हूँ, मेरे सिवा कोई इलाह नहीं, मेरी इबादत करो और नमाज कायम करो मेरे जिक्र के लिए। अब सूरह ताहा भी जाहिर है कुरान तो हर जगह से ही जहां से भी देखें कैसे दिल पे असर करता है। जब इन्होंने ये सुना ना तो कहने लगे ये तो बड़ा उम्दा और बड़ा मुहतरम कलाम है, मुझे मोहम्मद का पता बताओ, यानी मुझे ले चलो। तो बहन ने फौरन कहा कि किस इरादे से क्यों जाना चाहते हैं, तो कहने लगे वल्लाही मैं किसी बुरे इरादे से नहीं जाना चाहता, मैं इस्लाम लाना चाहता हूँ। ये सुन के फिर हज़रत खब्बाब जो अंदर थे वो बाहर आ गए और कहने लगे उमर खुश हो जा, मुझे उम्मीद है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जुमेरात की रात तुम्हारे मुतालिक जो दुआ की थी कि ए अल्लाह उमर बिन खत्ताब या अबू जहल बिन हिशाम में से जो तेरा महबूब हो इसके जरिए इस्लाम को कुव्वत पहुंचाइए वो ही है। यानी ये उस दुआ का नतीजा हज़रत खब्बाब उस सल्लल्लाहु अलैहि वसल्लम के पास है जब आप सल्लल्लाहु अलैहि वसल्लम ने दुआ फरमाई थी कि अल्लाह उमर बिन खत्ताब या अमर बिन हिशाम, वो अबू जहल का नाम है, इन दोनों में से किसी एक को मुसलमान कर दे। और अल्लाह ताला ने हज़रत उमर बिन खत्ताब को चुना, क्यों उसको क्यों नहीं चुना, उनके अंदर जो थी ना बाहर से सख्त थे लेकिन अंदर नरमी थी। आप जब इनकी खिलाफत के जमाने की भी कभी अगर आपको मौका मिले इनकी सीरत पढ़े तो आपको पता चलता है कितने सॉफ्ट हार्टेड थे, अंदर सख्ती नहीं थी, दिल सख्त नहीं था। एक इंसान बाहर से नजर आता है स्ट्रांग है कुव्वत वाला है लेकिन जब उसका अंदर नरम होता है ना तो अल्लाह ताला उसको हक की पहचान देते। ऑन द अदर हैंड अबू जहल कैसा था, मुतकब्बिर, इंतहाई मुतकब्बिर, यानी जब वो मरने भी लगा था तो उसने कहा था मेरी गर्दन ऐसे नीचे से काटना कि पता चले सरदार की गर्दन, इतना मुतकब्बिर था। उस वक्त भी उसको ये नहीं, यानी उसको हुआ कि मैं जैसे फिरौन आखिर वक्त में तो बोल पड़ा था ना, इसने आखिर वक्त में भी नहीं बोला। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था मेरी उम्मत का फिरौन ये है अबू जहल, और उस अबू जहल उस फिरौन से भी ज्यादा सख्त है। फिर बतलाया कि इस वक्त रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कोहे सफा के पास दारुल अकम में, हाँ सल्लल्लाहु अलैहि वसल्लम उस वक्त दारुल अकम में थे, क्या करते थे वहां पे, मुसलमानों को तालीम देते थे, उनकी नमाज होती थी वहां पे, ये कुरान सिखाते थे। अच्छा हज़रत उमर ने मियान में तो तलवार डाल ली, और लेकिन उस जमाने में तलवार के साथ घूमना भी जो है ना बहुत बड़ी बात थी कि कुछ मसला है। तो हज़रत उमर वहां से निकलकर दारुल अरकम के पास आए और दरवाजे को दस्तक दी। एक आदमी ने दरवाजे से झांका तो देखा कि उमर तलवार हिमायल किए मौजूद है, तलवार डाली भी और मौजूद है। अब वो भी डर गए, लपक कर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को इत्तला दी और सारे लोग सिमट कर यकजा हो गए, घबरा गए ना सारे इकट्ठे हो गए कि ये पता नहीं किस इरादे से आए। आप सोच सकते हैं, आप इमेजिन करें कि इनका क्या लोगों के ऊपर क्या इनका इंप्रेशन था, क्या इनका असर था, कैसे लोग इनको देखते थे, रोब इनका कितना था, हालांकि नौजवान है। और कहते हैं तकरीबन 26-27 इनकी एज होगी उस वक्त। तो हज़रत हमजा रज़ियल्लाहु ताला अन्हु ने कहा क्या बात है, लोगों ने कहा उमर है, हज़रत हमजा ने कहा बस उमर है, दरवाजा खोल दो। अगर वो खैर की नीयत से आया तो हम इसे खैर अता करेंगे, और अगर कोई बुरा इरादा लेकर आया तो इसी की तलवार से इसका काम तमाम करेंगे। अब कोई सोच नहीं ना सकता था कि ये इस्लाम लाने के लिए आएंगे। 3 डेज हुए अभी हजरत हमजा को इस्लाम लाए। इधर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अंदर तशरीफ फरमाते, आप पर वही नाजिल हो रही थी, वही नाजिल हो चुकी तो अंदर से बैठक में तशरीफ लाए और तलवार के पर तले हजरत उमर रजी अल्लाह तआला अन्हु का कपड़ा पकड़कर सख्ती से झटकते हुए फरमाया, उमर क्या तुम उस वक्त तक बाज नहीं आओगे जब तक अल्लाह ताला तुम पर भी वैसी ही जिल्लत और रुसवाई और इबरतनाक सजा नाजिल ना फरमा दे जैसे वलीद बिन मुगीरा पर नाजिल हो चुकी है। या अल्लाह ये उमर बिन खत्ताब है, या अल्लाह इस उमर बिन खत्ताब के जरिए इस्लाम को इज्जत और कुव्वत अता फरमा। ऐसे आप सल्लल्लाहु अलैहि वसल्लम ने दुआ की और आप सल्लल्लाहु अलैहि वसल्लम का देखिए सारे डर रहे थे, लेकिन देखा है कि कितने बहादुर हैं, कितने कॉन्फिडेंट हैं, कपड़ा पकड़ा और ऐसे खींचा, और ऑन द अदर हैंड कितने वेलकमिंग भी हैं, क्योंकि उमर जो थे जाहिर है इतने लोगों को टॉर्चर कर रहे थे, तो इस वजह से मतलब आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि तुम बाज नहीं आओगे। हजरत उमर ने कहा, मैं किसी बुरे इरादे से नहीं आया, मैं इस्लाम लाने आया हूँ, अशहदु अल्ला इलाहा इल्लल्लाह व अन्नका रसूलुल्लाह, आप अल्लाह के रसूल हैं और मैं गवाही देता हूँ अल्लाह के सिवा कोई माबूद नहीं। इस पर घर के अंदर मौजूद सहाबा किराम ने इस जोर से तकबीर कही कि मस्जिद हराम वालों को भी सुनाई पड़ी। सुभान अल्लाह, के उस वक्त उनकी खुशी का आलम सोचे क्या होगा कि इतने सारे लोग तो हबीशा चले गए, अब हम अकेले रह गए, लेकिन अल्लाह ने इतनी जैसे जो पिलर्स हैं इनको इस्लाम की नेमत अता फरमाई, हजरत हमजा, हजरत उमर। हाँ, तो सोचेंगे कि उनको कैसी खुशी होगी, क्योंकि अब आप देखेंगे कि इसके बाद क्या इफेक्ट हुआ, कितनी स्ट्रेंथ मिली। आप ने यह दुआ फरमाई ना कि इस्लाम को कुव्वत दे इनके जरिए, तो वाकई इस्लाम को कितनी कुव्वत मिली इनके जरिए कि हजरत उमर के इस्लाम पर मुशरिकीन का रद्द अमल। अब ये देखें, अच्छा एक बहुत मजे की आपको बात बताती हूँ कि आगे आ भी रही है। हजरत उमर जो थे जब इस्लाम लाए तो इसके बाद इन्होंने पता किया कि कौन बंदा ऐसा है जो पेट का बहुत हल्का हो। एक बंदे होते हैं ना जो ढोल होते हैं किसी कम्युनिटी में, कि उनको बात पता चल जाए तो समझ लो बात अब छुपनी नहीं है, वो किसी और को बताने की जरूरत है। उन्होंने कहा मैं घर घर क्या जाऊं या कोई लाउड स्पीकर पे क्या ऐलान करूं, तो वो उसके पास गए और उसको बता दिया कि मैं मुसलमान हूं। वो उसने क्या किया, वो दौड़ा हरम की तरफ, वो आगे आ रहा है जलील बिन मोहम्मद जहमी, तो वो दौड़ा हरम की तरफ क्योंकि वहां जाके बोलेगा ना वो लोगों लोगों सुनो उमर बेदीन हो गया। तो फरमाया नहीं बेदीन नहीं हुआ, मुसलमान हो गया। देखिए इतने यानी स्ट्रॉन्ग थे ना कि डर नहीं था किसी का। अब वो पता है जब ये हिजरत भी करने लगे थे तो इन्होंने उस वक्त भी लोगों से कहा था कि हरम में गए, नमाज तवाफ किया, नमाज पढ़ी और लोगों में कहा कि उमर हिजरत कर रहा है, मेरा ये सामान है और जिसको अपनी बीवी को बेवा कराना है ना वो आके मेरे से लड़ ले, मैं बाहर बैठाऊंगा। इतनी बड़ी जरूरत थी उनकी, सुभान अल्लाह। मैंने बताया ना कि ये ऐसे लोग जो होते हैं मतलब उनके अंदर लीडरशिप क्वालिटीज भी होती हैं, बहुत स्ट्रेट फॉरवर्ड होते हैं, कॉन्फिडेंस उनके अंदर बहुत होता है, हर एक बंदा ऐसा नहीं होता। इनकी पर्सनैलिटी बहुत इंस्पिरेशनल थी, जहां जाते थे मतलब ऐसे बात करते थे कि लोगों को, और मैनेज करना लोगों को बहुत अच्छा आता था। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था ना कि उमर जहां से गुजरता है शैतान वो रास्ता छोड़ जाता है ना। सुभान अल्लाह, ऐसा ईमान हो तो क्या ही बात है। अल्लाह हू अकबर। हजरत उमर इस कदर शहजोर थे कि कोई उनका रुख ना करता था, चुनाचे जब वो मुसलमान हुए तो कुरैश का जो आदमी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की अदावत और मुसलमानों की ईजा रसानी में सबसे ज्यादा सख्त था यानी अबू जहल, हजरत उमर इसके पास गए और दरवाजे को दस्तक दी। डर नहीं था ना किसी का। वो बाहर आया और देखकर बोला, अहलन वसहलन, खुश आमदेद, कैसे आना हुआ। क्योंकि हजरत उमर सोचिए जैसे सेकेंड इन कमांड थे, इसके असिस्टेंट कह ले। बोले इसलिए आया हूं कि तुम्हें बताऊं कि मैं अल्लाह और उसके रसूल मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम पर ईमान ला चुका हूं। और आपको पता है ना ईमान लाने का मतलब क्या था उस जमाने में, और लोग देख चुके थे अबू बकर सिद्दीक के साथ क्या हुआ था, हजरत उस्मान के साथ क्या होता था, वो तंग आके हिजरत कर गए, क्या क्या लोगों के साथ। तो क्या ये दावत देना था कि आओ और बस मुझे तकलीफ दो या मेरी अब जिंदगी अजीरन कर दो। लोग छुपा रहे हैं अपना इस्लाम, ये जाके बता रहे हैं, یعنی ایسے وہ اپنے اللہ کی خاطر دیکھ لینے والے تھے, تو ایسے نہیں ہے اتنے مقام اور مرتبے بلند. یہ سنتے ہی اس نے حضرت عمر کے رخ پر دروازہ بند کر دیا, جیسے دروازہ کسی کے منہ پہ بند کر دیتے ہیں نا, یعنی اس کو بھی اتنی جرات نہیں ہوئی تھی کہ وہ کچھ کہے. اور پھر یہ ظاہر ہے ایک رشتہ داری بھی تھی, اور کہا اللہ تیرا برا کرے اور جو کچھ تو لے کر آیا اس کا برا کرے. یعنی اس نے کہا کہ تم بے وقوف لڑکے, تم نے کیا کر دیا یہ. اب اس کے بعد حضرت عمر اپنے ماموں آسی بن ہاشم کے پاس گئے اور اسے بتایا, تو وہ گھر کے اندر گھس گیا. اس کے بعد یہ ہے جمیل بن معمر جہمی کے پاس گئے. یہ شخص کسی بات کا ڈھول پیٹنے میں پورے قریش کے اندر سب سے ممتاز تھا. اسے بتایا کہ آپ مسلمان ہو گئے, تو اس نے بلند آواز سے چیخ کر کہا خطاب کا بیٹا بے دین ہو گیا. حضرت عمر نے کہا یہ جھوٹ کہتا ہے, میں مسلمان ہو گیا. بہرحال یہ سن کر لوگ ان پر ٹوٹ پڑے. اب حضرت عمر رضی اللہ تعالیٰ عنہ لوگوں کو مارے ہیں اور لوگ حضرت عمر کو مار رہے ہیں. کہا جاتا ہے کہ دو تین درجن لوگ تھے اور وہ ان کے اوپر چڑھ دوڑے, اور ایک بندہ ہوتا ہے نا جو اسٹرانگ ہوتا ہے وہ بھی مار رہے ہیں اور وہ بھی مار رہے ہیں. حتیٰ کہ کہتے ہیں کہ کتنے گھنٹے گزر گئے اور یہاں تک کہ سورج سروں پر آ گیا اور حضرت عمر تھک کر بیٹھ گئے. اب اندازہ کریں حضرت عبداللہ بن عمر جو تھے نا چھوٹے سے لڑکے تھے, ان کے جو بیٹے تھے حضرت عمر کے, اور وہ دیکھ رہے ہیں یہ سب کچھ. اور کہتے ہیں کہ آخر جب سارے لوگ مارتے گئے اس طرح اور میرے والد لڑتے گئے, تو آخر تھک کے میرے والد بیٹھ گئے اور فرمایا جو کرنا ہے کر لو, تو اب مطلب آئی ڈونٹ کیئر والی, جو کرنا ہے کرو. تو اس وقت اس کے بعد جب گھر واپس ہوئے تو مشرکین نے اس ارادے سے اکٹھا ہو کر ان کے گھر کا رخ کیا کہ انہیں جان سے مار ڈالیں. ایسا نہیں تھا کہ وہ اتنے یہ قریش مکہ کو اتنے معصوم نہیں تھے, ایسے نہیں تھا کہ وہ کوئی تدبیر نہ کرتے. انہوں نے ہر طرح کی تدبیر کی, ہر طرح کی. نہیں ہم آپ سوچتے ہیں نا جیسے ہمارے دماغ میں ہاں ہاں بہت مسئلے ہوئے بہت مسائب ہوئے اور ہم ایک سینٹنس میں اس بات کو کیا جاتے ہیں. آپ سوچیں ایوری ڈے ایک نیا چیلنج ہے, زندگی لائف ایز نارمل نہیں ان کی گزر رہی. یہ صبح اٹھے کام کاروبار گئے, ایوری ڈے ایک چیلنج, اور اب دیکھیں وہ لوگ مارنے کے لیے چل پڑے. اور ایک آدمی نے کہا تھا اس وقت کہ حضرت عمر جس اسٹرینتھ کے ساتھ لڑ رہے تھے, جس زور کے ساتھ لڑ رہے تھے, کہ ہم 300 بھی ہوتے تو لگتا تھا کہ یہ لڑتے رہیں گے ہمارے ساتھ, اس زور کے ساتھ وہ لڑ رہے تھے. ایک ایمان کی قوت الگ ہوتی ہے نا, ایک جسمانی قوت ہے اور ایک ایمان کی قوت ہوتی ہے, وہ اللہ تعالیٰ عطا فرماتا ہے. اس کے بعد اچھا پھر ان کا ریلا اتنا زبردست تھا کہ وادی بہہ اٹھی تھی. کیا مطلب ہے اس کا, اتنے لوگ آ رہے تھے ایسا لگ رہا تھا کہ پانی کا ریلا آ رہا ہے, اتنے سارے جمع ہو کے آ رہے تھے, ہم نے اس کو چھوڑنا نہیں آج. لیکن وہ ہے نا جس کو اللہ رکھے اسے کون چکے, دنیا ساری بھی دشمن ہو جائے اور سوچے کہ اس کو نہیں ہم چھوڑیں گے, تو ایک اللہ ہے, جب تک وہ نہ فیصلہ کرے کوئی کسی کا نقصان نہیں کر سکتا. تو ہوا کیا, اسی اثنا میں آس بن وائل سہم ہی آ گیا. یہ بنو سہم حضرت عمر کے قبیلے بنو ابی کے حلیف تھے. یعنی پہلے حلیف ہونے کا ایک اس زمانے میں ایک طریقہ تھا کہ قسم کھا کے ایک دوسرے کے حلیف بن جاتے تھے, اور پھر ان کا ایک سمجھ لیں یہ معاہدہ ہوتا تھا کہ ہمارا جینا مرنا تمہارے ساتھ, اگر تمہیں کوئی نقصان دے گا تو ہم اس کے لیے کھڑے ہوں گے, اس کے ساتھ لڑیں گے, تمہارا دوست ہمارا دوست, یعنی بالکل ایک ہو جاتے تھے بھائیوں کی طرح سمجھ لیں. تو اس آدمی کا وہ جو آس بن وائل تھا اس کا قبیلہ جو تھا اور حضرت عمر کا قبیلہ یہ حلیف قبیلے تھے, تو وہ دھاری دار یمنی چادر کا جوڑا اور ریشمی گوٹے سے آراستہ کرتا زیب تن کیے ہوئے تھا. اس نے پوچھا کیا بات ہے, حضرت عمر نے کہا میں مسلمان ہو گیا ہوں اس لیے آپ کی قوم مجھے قتل کرنا چاہتی. آس نے کہا یہ ممکن نہیں ہے. اس کے بعد وہ باہر نکلا, دیکھا کہ لوگوں کے ریلے سے وادی بہہ پڑی ہے. پوچھا کہاں کا ارادہ ہے, لوگوں نے کہا یہ خطاب کا بیٹا بے دین ہو گیا. آس نے کہا اس کی طرف کوئی راہ نہ کرے, یعنی اب ضرورت نہ کرنا اس کو ٹچ کرنے کی, یعنی تم اس کا کچھ نہیں بگاڑ سکتے. یہ سنتے ہی لوگ واپس پلٹ گئے, کیونکہ اب بنو سہم سے بھی دشمنی لے لینا, حضرت عمر کے قبیلے سے بھی. اب ایک بندے نے آگے کھڑے ہوئے کہا کہ نہیں اس کو ٹچ نہ کرنا. آپ نے دیکھا اللہ تعالیٰ دشمنوں کے اندر سے ہی سپورٹر نکال دیتا. ہم بار بار یہ دیکھ رہے ہیں نا کہ حالات کیسے بھی ہوں, آج بھی آپ دیکھیں گے جو لوگ اسلام کے بدترین دشمن ہیں, چاہے وہ میڈیا میں ہوں چاہے وہ سیاست میں ہوں, چاہے اللہ تعالیٰ انہیں کے اندر سے کسی کو نکال دیتا ہے جو اسلام کے حق میں بولنا شروع کر دیتے. وہ ہوتے انہی میں سے ہیں لیکن اللہ نے ان کو اسلام کا مسلمانوں کا سپورٹر بنا دیا ہوتا. ये अल्लाह ताला की तरफ से होता है। उमर रजी अल्लाह ताला उनके इस्लाम से, इस्लाम और मुसलमानों की इज्जत, सुभान अल्लाह के इनकी वजह से इस्लाम और मुसलमानों की कैसी इज्जत हुई। जहां तक मुसलमानों का ताल्लुक है तो उमर रजी अल्लाह ताला के इस्लाम लाने से उन्होंने बड़ी इज्जत और कुव्वत महसूस की। इससे पहले मुसलमान छुपके नमाज पढ़ते थे, कहां पे पढ़ते थे? छुपके, दारुल अरकम, ठीक है। वो मुसलमान हुए तो उन्होंने कहा ए अल्लाह के रसूल, क्या हम हक पे नहीं है, ख्वाह जिंदा हूं ख्वाह मुर्दा? आपने फरमाया क्यों नहीं? उन्होंने कहा फिर छुपना कैसा? उस जात की कसम जिसने आपको हक के साथ भेजा है, हम जरूर निकलेंगे। और दिस वॉज द फर्स्ट टाइम ये पब्लिक डेमोन्स्ट्रेशन हुई मुसलमानों की, और ये हजरत उमर की वजह से। और आप ये देखें कि चुनाचे मुसलमान नबी सल्लल्लाहु अलैहि वसल्लम को हमरा लेकर दो सफों में निकले, एक में हजरत हमजा और एक में हजरत उमर थे। दो सफे कहते हैं 40 लोग थे, 20-20 की सफे बना ली, एक में सबसे आगे हजरत हमजा और एक में सबसे आगे हजरत उमर। अब देखो हमारा कुछ बिगाड़ के देखो, इनके चलने से चक्की के आटे की तरह हल्का हल्का गुबार उड़ा था। पता है कैसे चल रहे थे? जैसे हम मार्च करते हैं ना, आर्मीज मार्च करती हैं, तो कैसे गुबार उड़ता है, इस तरह जा रहे थे, इतनी जुर्रत। अल्लाह अकबर। यहाँ तक के मस्जिद हराम में जा दाखिल हुए, कुरैश ने देखा तो इनके दिलों पर ऐसी चोट लगी कि अब तक ना लगी थी। इसी वजह से हजरत उमर का लकब फारूक पड़ गया। सुभान अल्लाह, यानी कुरैश तो अब तिलमिला उठे कि ये हो क्या गया, अब इनकी इतनी जरूरत हो गई कि पब्लिक में आके बगैर किसी खौफ के, बगैर डर के, और ये इस तरह से सामने सबके इतने कॉन्फिडेंस के साथ आके यहाँ पे नमाज पढ़े। और हजरत उमर ने पहुंच के वहां पे लोगों से कहा था कि सुन लो, हम यहाँ पे नमाज पढ़ने लगे, इससे किसी को कोई प्रॉब्लम तो नहीं है ना? तो किसी की जरूरत नहीं हुई और मुसलमानों ने वहां पे खुल्लम खुल्ला नमाज पढ़ी, अल्हम्दुलिल्लाह। हजरत इब्ने मसूद रजी अल्लाह तआला अन्हु का बयान है कि जब से उमर रजी अल्लाह तआला अन्हु ने इस्लाम कबूल किया, हम बराबर ताकतवर और बाइज्जत रहे। उन्होंने ये भी फरमाया कि हम खाना काबा के पास नमाज पढ़ने पर कादिर ना थे, यहाँ तक कि उमर रजी अल्लाह तआला अन्हु ने इस्लाम कबूल किया। लूलू वल मरजान में वो हदीस है ना कि उमर क्या थे, फितनों के आगे दरवाजा थे। जब वो फौत हुए है ना, तो उसके बाद कितने ऐसे शुरू हुए कि फिर ये दरवाजा बंद नहीं हुआ। तो इनके इस्लाम लाने के बाद इस्लाम को उरूज ही मिलता रहा, ताकत ही मिलती रही, इज्जत मिलती रही। हजरत सुहेब रजी अल्लाह तआला अन्हु का इरशाद है कि जब उमर रजी अल्लाह तआला अन्हु इस्लाम लाए तो इस्लाम जाहिर हुआ, इसकी एलानिया दावत दी गई, हम हल्के लगाकर बैतुल्लाह के गिर्द बैठे और इसका तवाफ किया, और जिसने हम पर सख्ती की इससे इंतकाम लिया और इसके बाद मजालिम का जवाब दिया। यानी मुसलमान इतनी फिर स्ट्रेंथ फील करते थे। अपुर कशिश मरगूबात की पेशकश। अब क्या हुआ, कुरैश देखें, अब वो देख रहे हैं कि ये हो क्या गया, हम यानी हमने तो इनको इतना टॉर्चर किया और ये किया। एक तरफ उनको ये बात इतनी खल रही थी कि ये मुसलमान आराम से जाके हबशा में रहने लग गए, और इधर ये दो और इतने पावरफुल लोग इस्लाम ले आए, तो यानी वो बहुत ज्यादा उनके लिए ये बात मुश्किल थी हजम करना। तो अब उन्होंने क्या किया, हजरत हमजा और उमर रजी अल्लाह तआला अन्हुमा के मुसलमान हो जाने के बाद जब मुशरिकीन ने मुसलमानों की कुव्वत और शौकत देखी तो बाहम मशवरे के लिए इकट्ठे हुए ताकि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम और मुसलमानों के बारे में मुनासिब तरीन कदम उठा सके। इनसे उतबा बिन रबिया ने, जो बनी अब्दुशम्स से ताल्लुक रखता था और अपनी कौम का सरदार और साहिब फरमान था, कहा। अब मैं आप थोड़ा सा उतबा के बारे में आपको बता दूं। उतबा बिन रबिया जो था ये भी बहुत मालदार आदमी था, सियासी तौर पे पॉलिटिकली बहुत स्ट्रॉन्ग था, और ये उन लोगों में से था जिसने दुनिया घूमी भी थी और बड़े बड़े बादशाहों के, तकरीबन सारे जो बड़े बड़े दुनिया के किंग्स थे उनके दरबारों में इसने हाजिरी दी हुई थी, उनके साथ बातचीत की हुई थी। यानी एक बंदा होता है ना कि एक तो लोग होते हैं बस वो उसी सिटी में रहने वाले थे, एक बंदा जब ट्रेवल करता है तो उसका होराइजन कितना ब्रॉड हो जाता है, कितने कई चीजों की समझ आ जाती है उसको, तो बड़ा दाना था। इसीलिए ये बात आती है कि बदर में जब आप सल्लल्लाहु अलैहि वसल्लम ने देखा एक आदमी है जो लोगों के साथ कोई बात कर रहा है, कुछ उनको समझा रहा है, कुछ कह रहा है, तो वो उतबा बिन रबिया था। तो वो कह रहा था अपने लोगों को कि तुम क्यों लड़ रहे हो, ये तुम्हारे सामने अगर तुम इनको मारोगे तो ये कौन लोग हैं, तुम्हारे अपने चचा हैं, भाई हैं, तुम्हारे अपने खानदान के लोग हैं, क्यों लड़ रहे हो इनसे, अगर तुम इनको मारोगे तब भी ये तुम्हारे रिश्तेदार है, अगर वो तुम्हें मारेंगे तो तब भी एक यानी नुकसान ही है ना, और अगर ये गालिब आ जाते हैं तो तुम्हारा ही फायदा है। दुनिया में देखो कितनी बड़ी बात है कि तुम्हारे अपने लोग हैं जो ऊपर आ गए, और अगर दुनिया इनको मार देती है तो तुम्हारा काम हो गया, तुम्हें क्या जरूरत है मारने की। तो बड़ी समझदारी की बातें वो कर रहा था, उनको समझा रहा था मत करो। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने दूर से देखा, फरमाया था कि आज अगर इस आदमी की बात ये लोग सुन लेंगे तो बहुत फायदे में रहेंगे, लेकिन उन्होंने नहीं सुनी, अबू जहल ने बिल्कुल इग्नोर कर दिया, और इसी बदर में उतबा और इसका बेटा दोनों मारे गए थे। बहुत बहुत यानी समझदार आदमी था। तो अब ये कुरैश जमा हुए ना, तो उन्होंने कहा कि भाई कोई ऐसा आदमी लेकर आओ जिसके पास इतना नॉलेज हो, जो पहचान सके कि ये आदमी यानी आप सल्लल्लाहु अलैहि वसल्लम कोई जादूगर हैं या शायर हैं या इनके ऊपर कोई जुनून लाहिक है, कोई जिन का साया हो गया, कोई ऐसा आदमी हो। तो सबने मिलके कहा कि ये उतबा जो है ना वो बहुत समझदार है, वो इतना समझदार है वो समझ लेगा कि ये क्या क्या इनको है, मसला क्या है इनके साथ। तो वो सारे गए उतबा के पास और उन्होंने कहा हम तो एक लास्ट होप तुम ही रह गए हो, तो तुम जाके अब बात करो। अब ये समझ लें कि ये पढ़ा लिखा भी था, तो उसने कहा कुरैश के लोगों क्यों ना मैं मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के पास जाकर इनसे गुफ्तगू करूं और इन पर चंद बातें पेश करूं, मुमकिन है कोई चीज कबूल कर लें तो वो चीज हम इन्हें दे देंगे और वो हमसे बाज रहेंगे। उसने इतना ही आसान समझा कि जो मांगेंगे हम दे देंगे, ठीक है, हर जिसको हम कहते हैं ना हर एक बंदे की एक कीमत होती है, तो इनकी कीमत लगाएंगे, जितनी भी कीमत मांगेंगे तो ठीक है। लोगों ने कहा ठीक है अबुल वलीद, आप जाइए और इनसे बात कीजिए। इसके बाद उतबा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास आया, आप मस्जिद में तन्हा बैठे थे। उसने कहा भतीजे, अब ये ना जरा बड़ी उम्र का था, उसने कहा भतीजे हमारी कौम में तुम्हारा जो मर्तबा और मकाम है वो तुम्हें मालूम, तुम हसब और नसब के लिहाज से हमारे बेहतरीन आदमी हो, और अब तुम अपनी कौम के पास एक बड़ा मामला लेकर आए हो जिसकी वजह से तुमने इनका शिराजा बिखेर दिया, इनकी अकलों को हमाकत ज़दा कहा है, इनके माबूदों और इनके दीन की ऐब छीनी की है और इनके गुजरे हुए आबाओजाद को काफिर ठहराया है, लिहाजा मेरी बात सुनो, मैं तुम पर चंद चीजें पेश कर रहा हूँ, इन पर गौर करो, हो सकता है इनमें से कोई चीज कबूल कर लो। इन्हें पहले बड़ी तारीफ वगैरह की, बड़ा अच्छा कहा, और उसके बाद समझ लें ब्राइब करने की कोशिश की ना, रिश्वत ही है। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अबुल वलीद कहो मैं सुनूंगा। उसने कहा भतीजे यह मामला जिसे तुम लेकर आयो, अगर इससे तुम चाहते हो कि माल हासिल करो तो हम तुम्हारे लिए इतना माल जमा किए जाते हैं किए देते हैं कि तुम हम में सबसे ज्यादा मालदार हो जाओ। और ये कोई ऐसी ही बात नहीं थी, ही रियली मेंट इट कि हाँ वाकई हम तुम्हें इतना मालदार कर लेंगे, हम इतने जमा कर लेंगे, और अगर तुम एजाज और मर्तबा हासिल करना चाहते हो, क्योंकि हर एक बंदे की एक ही प्राइस नहीं होती ना, कोई कुछ चाहता है कोई कुछ, कई लोगों को जाह का शौक होता है, तो हम तुम्हें अपना सरदार बना लेते हैं, यहाँ तक कि तुम्हारे बगैर किसी मामले का फैसला नहीं करेंगे। कितनी बड़ी एक मर्तबा और कितना बड़ा एक सीट दी है, स्टेटस दिया, और अगर तुम चाहते हो कि बादशाह बन जाओ तो हम तुम्हें अपना बादशाह बनाए लेते हैं, और अगर तुम्हारे अंदर ख्वाहिश नफ्स है तो कुरैश की जो औरत चाहो मुंतखब कर लो, जिस पे तुम उंगली रखोगे ना हम 10 औरतों से तुम्हारी शादी किए देते हैं, और अगर ये जो तुम्हारे पास आता है कोई जिन भूत है जिसे तुम दफा नहीं कर सकते तो हम तुम्हारे लिए इसका इलाज फराहम किए देते हैं, और इस पर इतना माल खर्च करने को तैयार है कि तुम शिफायाब हो जाओ, क्योंकि कभी कभी जिन भूत इंसान पर गालिब आ जाता है और इसका इलाज करवाना पड़ता है। देखो अल्लाह अकबर, इनकी अकलों को क्या हो गया था। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अबुल वलीद तुम अपनी बात कह चुके। अब आपने देखा आप सल्लल्लाहु अलैहि वसल्लम का तरीका, ना बात काटी ना ये बीच में कहा नहीं नहीं तुम क्या बात कर रहे हो और मैंने नहीं कोई भी चीज लेनी, नहीं पूरी बात उसने कह दी, फिर पूछा तुमने अपनी बात मुकम्मल कर ली या बात कर चुके, आर यू डन। उसने कहा, अब देखें दूसरा बंदा अब इस पोजीशन में है कि आपकी बात सुने, जब हम क्या करते ना अभी उसने बोला होता नहीं हम पहले चढ़ाइयां शुरू कर देते, तुमने मुझे क्या समझा हुआ है, तुम मैं रिश्वत लूंगी ये फलाना है, तो वो बात बीच में ही रह जाती। अब उसने बात खत्म कर ली, अब वो सुनने के मूड में है। आपने फरमाया अब मेरी बात सुनो। उसने कहा ठीक है मैं सुनूंगा, ठीक है मैंने अपनी बात कह ली मुकम्मल हो गई, और आप सल्लल्लाहु अलैहि वसल्लम ने खामोशी से उसकी बात सुनी। इसके बाद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने ये आयात तिलावत फरमाई, इंशाल्लाह ये आयात आप सुने। अब सूरह फुसिलत की आयात है, तो
इन आयात का फिर क्या असर हुआ?
كتاب فصلت آياته قرآنا عربيا لقوم يعلمون بشيرا ونذيرا فأعرض أكثرهم فهم لا يسمعون وقالوا قلوبنا في أكنة مما تدعونا إليه وفي آذاننا وقر وفي آذاننا وقر ومن بيننا وبينك حجاب فاعمل إننا عاملون.
یہ شروع کی یہ شروع کی پانچ آیات تلاوت فرمائیں اور آگے آپ صلی اللہ علیہ وسلم پڑھتے گئے, لیکن اب ہمارے پاس چونکہ اتنا وقت نہیں ہے تو اتنی آپ کو سنوائیے. آپ گھر میں ایک دفعہ اس کو پڑھیے گا کہ اس سورت میں کہا کیا گیا. شروع اللہ کے نام سے جو مہربان اور رحم کرنے والا ہے. حامیم, یہ رحمان اور رحیم کی طرف سے نازل کی ہوئی ایسی کتاب ہے جس کی آیتیں کھول کھول کے بیان کر دی گئیں. عربی قرآن ان لوگوں کے لیے جو علم رکھتے ہیں, بشارت دینے والا اور ڈرانے والا, لیکن اکثر لوگوں نے اعراض کیا اور وہ سنتے نہیں. کہتے ہیں جس چیز کی طرف تم بلاتے اس کے لیے ہمارے دلوں پر پردہ پڑا ہوا ہے, ہمارے کانوں میں بوجھ ہے اور ہمارے اور تمہارے درمیان روک ہے. بس تم کام کیے جاؤ, ہم بھی کام کیے جا رہے ہیں. رسول اللہ صلی اللہ علیہ وسلم آگے پڑھتے گئے اور عتبہ اپنے دونوں ہاتھ پیچھے زمین پر ٹیکے سنتا رہا. یہاں پہ تو یہ لکھا ہوا نا, لیکن ایک اور جگہ آتا ہے کہ عتبہ ایسے پیچھے ہاتھ رکھے جاتے, ایک انسان ریلیکس ہو کے بیٹھ جاتا نا کہ ٹھیک ہے اب میں نے بات کر لی اب آپ بتائیں, اب ایسے بیٹھا. جیسے جیسے آپ صلی اللہ علیہ وسلم پڑھتے گئے اس کے چہرے کا رنگ بدل گیا, وہ بالکل سیدھا ہو کے بیٹھ گیا اور اس کی یعنی چہرے کے تاثرات بتا رہے تھے کہ اس کے اوپر اثر ہو رہا ہے. حتیٰ کہ جب آپ صلی اللہ علیہ وسلم اس آیت پہ پہنچے, فَإِنْ أَعْرَضُوا فَقُلْ أَنذَرْتُكُمْ صَاعِقَةً مِثْلَ صَاعِقَةِ عَادٍ وَثَمُودَ, بس اگر وہ منہ موڑتے ہیں تو تم کہہ دو میں تمہیں عاد اور ثمود کی کڑک جیسی ایک کڑک کے خطرے سے آگاہ کرتا ہوں. کہ تم اب پھر ٹھیک ہے اگر نہیں مانتے اس سارے کے باوجود, کیونکہ اس میں اس صورت میں پھر اللہ تعالیٰ نے اپنی نعمتوں کا ذکر کیا, ان ساری کے باوجود اگر تم نہیں مانتے تو ٹھیک ہے پھر میں تمہیں وارن کرتا ہوں. وہ جو بجلیاں کڑکی تھی عاد اور ثمود کے اوپر, جو ان کے اوپر چنگھاڑ آئی تھی, اس کا پھر انتظار کرو. تو چونکہ میں نے آپ کو بتایا نا, یہ بندہ گھوما ہوا تھا دنیا میں, اس کو پتا تھا عاد اور ثمود کے ساتھ کیا ہوا ہے, اور یہ ظاہر ہے اتنا سمجھدار تھا, اسی لیے انہوں نے سب میں اس کو چوز کیا تھا کہ یہ ہے جو ریکگنائز کرے گا کہ یہ کلام کیا ہے, ان کے یہ کیا بات کرتے ہیں. آپ صلی اللہ علیہ وسلم نے دیکھا اپنی کوئی بھی بات نہیں کی, سیدھی کیا قرآن سنا دیا. اور دوسرا اس سے کیا پتا چلتا ہے کہ دائی جو ہے جب تک وہ ایسا بے لوس نہیں ہوتا نا کہ اس کے سامنے کوئی چیز آپ پیشکش کر دیں, یہ پیسہ ہے, یہ پوزیشن ہے, یہ جاب ہے, یہ فلان چیز ہے, اور جب تک وہ اتنا بے لوس نہ ہو کہ وہ ہر چیز کو کہہ دے کہ نہیں مجھے کچھ بھی نہیں چاہیے, دنیا کا کوئی لالچ اس کے دل میں نہ ہو, تب تک اس کی بات دوسرے کے دل پہ اثر نہیں کرتی. اس کام کے لیے بے لوس ہونا ضروری ہے, لالچ نہیں ہونا چاہیے. اور اگر کوئی یہ کام اس لیے کرتا ہے مجھے عزت مل جائے, مجھے شہرت مل جائے, لوگ میری واہ واہ کریں, اب اس نے سب چیز آفر کی ہے نا, مقام, مرتبہ, اعزاز, مال, عورت, بادشاہت, ایوری تھنگ. اور اگر ایک انسان کوئی ان میں سے کوئی چیز کا بھی خواہش مند ہے تو اس کی دعوت میں اثر نہیں ہوگا, پھر وہ لوگوں کو بتائے گا بے اثر ہوگی. تو اس کے لیے دیکھا ہے آپ صلی اللہ علیہ وسلم کی سنت کیا ہے, ایک چیز کو بھی ایکسیپٹ نہیں کیا, آگے قرآن سنا دیا. یہ سن لو, حتیٰ کہ جب آپ صلی اللہ علیہ وسلم نے یہ آیت تلاوت کی نا کہ ٹھیک ہے میں تمہیں پھر وارن کرتا ہوں اسے, تو عتبہ کہتے ہیں اٹھا اچھلا اپنی جگہ سے اور اس نے آپ صلی اللہ علیہ وسلم کے منہ پہ ہاتھ رکھ دیا, کہتا ہے حسبک حسبک, بس 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 کافی ہے, بس اسے آگے نہ بولا. اتنی اس کی حالت خراب ہو گئی. تو عتبہ نے اپنا ہاتھ رسول اللہ صلی اللہ علیہ وسلم کے منہ پر رکھ دیا اور اللہ اور قرابت کا واسطہ دے کر کہا ایسا نہ کریں, بس اللہ کا واسطہ ہے آپ کو اپنی قرابت کا واسطہ ہے. وہ اتنا ڈر گیا تھا,
اسے ڈر تھا کہ کہیں یہ عذاب آ نہ پڑے. اس نے کہا بس اتنا کافی ہے. پھر جب رسول اللہ صلی اللہ علیہ وسلم آیت سجدہ پر پہنچے تو سجدہ کیا, پھر فرمایا ابو الولید تم نے سن لیا؟ اس نے کہا ہاں میں نے سن لیا. آپ نے فرمایا اب تم ہو اور وہ ہے. بس ٹھیک ہے پھر میں تمہیں اللہ کے حوالے کرتا ہوں. اتبا اٹھا اور سیدھا اپنے ساتھیوں کا رخ کیا. انہوں نے آپس میں کہا واللہ اتبا تمہارے پاس وہ چہرہ لے کر نہیں آیا جو لے کر گیا تھا. کیا مطلب ہے؟ یہ جو آدمی گیا تھا نا وہ واپس نہیں آ رہا, وہ کوئی اور ہی بدل گیا ہے. کیونکہ ظاہر ہے اس کی ہوائیاں اڑی ہوئی تھی اور وہ سمجھ گئے کہ لگتا ہے اس کے اوپر بھی, ان کے نزدیک تو جادو تھا نا, انہوں نے کہا بس اس پہ بھی جادو چل گیا. پھر جب ان کے درمیان آ بیٹھا تو انہوں نے کہا ابو الولید پیچھے کی کیا خبر ہے؟ اس نے کہا پیچھے کی خبر یہ ہے کہ میں نے ایک ایسا کلام سنا ہے کہ واللہ ہی میں نے ویسا کلام کبھی نہیں سنا. کیونکہ اس نے کہا کہ میں دنیا گھوما ہوں, میں نے بڑے بڑے شاعر سنے, یہ کلام اس زمین کا کلام نہیں ہے, یہ اس زمین کا نہیں ہے کہ کوئی انسان یہ بول سکے. نہ وہ شعر ہے, نہ جادو, نہ کہانت. قریش کے لوگوں میری بات مانو اور اس معاملے کو مجھ پہ چھوڑ دو. میری رائے یہ ہے کہ اس شخص کو اس کے حال پہ چھوڑ کے الگ تھلگ بیٹھ رہو. اللہ کی قسم میں نے اس کا جو کال سنا ہے اس سے زبردست واقعہ رونما ہو کے رہے گا. اب اگر اس شخص کو عرب نے مار ڈالا تو تمہارا کام دوسروں کے ذریعے انجام پا جائے گا. تمہیں کیا ضرورت ہے یہ جرم اپنے سر لینے کی؟ اگر دوسروں نے مار دیا تو تمہارا تو کام ہو گیا نا. اور اگر یہ شخص عرب پر غالب آ گیا تو اس کی بادشاہت تمہاری بادشاہت ہے, وہ ون آف یو ہے, اور اس کی عزت تمہاری عزت ہوگی, اور اس کا وجود سب سے بڑھ کر تمہارے لیے سعادت کا باعث بنے گا. بھئی اگر غالب آ گیا اس سے بڑی کیا بات ہو سکتی ہے؟ تم لوگوں کا ہی اوپر ہوگا نا نام. لوگوں نے کہا ابو الولید واللہ ہی اس نے تم پہ بھی جادو کر دیا. اس نے کہا اس شخص کے بارے میں میری رائے یہی ہے, اب تم جو چاہو کرو. اچھا اب اس کے بارے میں ڈیٹیلز میں یہ آتا ہے کہ ابو جہل کو جب خبر پہنچ گئی نا کہ یہ واقعہ ہوا تو وہ تو ٹو کٹ دا لاسز اس نے کہا یہ تو مصیبت پڑ جائے گی, اور وہ فوراً گیا اس کے گھر اور اس نے جا کے کہا کہ بھئی ہم سارے لوگ چندہ اکٹھا کر رہے ہیں اور وہ تمہیں دینا چاہتے ہیں. اس نے کہا کیوں, مجھے کیوں دیں گے لوگ, میں تو خود اتنا مالدار ہوں, میرے پاس اتنا مال ہے, ساروں کا مال جمع کر کے بھی اتنا کسی کے پاس نہیں ہوگا. انہوں نے کہا اس لیے کہ تمہارے پر ذرا صدقہ کر دیں, تم پیسے کے پیچھے ہی ادھر جا کے بیٹھے ہو نا اور تمہاری نیت خراب ہو گئی. تو اس نے کہا بالکل بھی یہ بات نہیں ہے. تو اس نے کہا پھر اب ایسا کرو کوئی ایسی بات منہ سے کہو جس سے لوگوں کو پتا چل جائے کہ تم محمد صلی اللہ علیہ وسلم کے ساتھ نہیں ہو, ٹھیک ہے نا, ورنہ لوگ تمہارے مخالف ہو جائیں گے. اب اتبا کو نظر آیا تھا کیا ہوا تھا, کیا ہوا تھا ابو بکر صدیق کے ساتھ, کیا ہوا تھا حضرت عثمان کے ساتھ, آپ صلی اللہ علیہ وسلم کتنے چیلنجز کا مقابلہ کریں, ان کے ساتھیوں کے ساتھ کیا ہو رہا ہے, حضرت عمر کے ساتھ کیا ہوا. اس کو پتا تھا کہ آپ صلی اللہ علیہ وسلم کا ساتھ دینے کا مطلب ہے گیونگ اپ اپنی لیڈری, اپنی سرداری, اپنا سارا یہ جو میرے پاس لوگ اتنا پوچھ رہے ہیں. دیکھیں آپ سارے اٹھ کے اس کے پاس آئے کہ تم اتنے سمجھدار ہو, کتنی بڑی بات ہوتی ہے نا کہ سب کو چھوڑ کے ایک آدمی کو اتنا انہوں نے ویلیو دی کہ تم ہمارے ریپرزینٹیو بن کے جاؤ. تو یہ تو سب کچھ چلی جائے, سب چلا جائے گا, سب ختم ہو جائے گا, تو میں کس کام کا رہوں گا. تو اس نے کہا کہ اچھا پھر مجھے کچھ سوچنے دو. پھر اس کے بعد وہ پبلک میں آیا دو تین دن کے بعد, اور اس نے آ کے کہا کہ بھائی میں نے تو جا کے جو باتیں وہاں پہ سنی ہے نا وہ ایسی شاعری ہے اور ایسی باتیں ہیں کہ میں تو اس کو برداشت کر گیا لیکن تم لوگ نہیں برداشت کر سکو گے, وہ اتنا زبردست جادو ہے اس کے اندر, تو تم لوگوں کے اوپر یہ چل جائے گا, تو اس لیے میں تم لوگوں کو کہتا ہوں کہ اس سے دور رہو اور ایسے رہو. تو اس نے بہت اس طرح کی باتیں کی, یعنی بالکل اسلام کو ریجیکٹ کر دیا اور آپ صلی اللہ علیہ وسلم کے بارے میں یہ کہا. تو آپ صلی اللہ علیہ وسلم کو اتنا زیادہ دکھ ہوا تھا اس بارے میں, کیونکہ آپ صلی اللہ علیہ وسلم نے جو دیکھے تھے اس کے چہرے کے تاثرات, اسے یہ سوچا تھا کہ شاید آپ یہ اسلام لے آئے, لیکن ایسا نہیں ہوا, اس کے نصیب میں اسلام لانا نہیں تھا. اللہ تعالیٰ ہمارے دلوں کو نرم کرے دین کے لیے, اور حق جب ہمارے سامنے آئے تو ہمیں حق کو قبول کرنے کی توفیق عطا فرمائے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. انشاءاللہ تعالی آپ لوگوں کے جب ٹیسٹ چیک ہو جائیں گے تو انشاءاللہ ویب سائٹ پہ اس کا لگا دیا جائے گا ریزلٹ, جن کے 35 سے کم ہوں گے ان کا نہیں لگایا جائے گا, ٹھیک ہے؟ بس وہ پھر ان کے اتنے ہی رہیں گے, وہ پھر ان کی جی پی ایل ان کو بتا دیں گے. اچھا بس کہہ رہی ہیں بس ہو گئی, ہاں بس اتنا ہی تھا. اب درود شریف پڑھ لیں, کیونکہ ٹائم آپ لوگوں کا جتنا ہوتا ہے مجھے اسی ٹائم کے اندر کرنا ہے نا, ان شاء اللہ ہوتا ہے. ऐसा ऐसा नहीं आपको लगता जैसे इंसान उस जमाने में पहुंच गया और वहाँ पे सैर कर रहा है और वहाँ पे ये सब कुछ हो रहा है और अल्लाहु अकबर
अल्लाहु अकबर।
ठीक है इंशाल्लाह जी दुरूद शरीफ चलाएं। करीम बहुत अच्छा था अच्छा करीम जजाकल्लाह फॉर टेकिंग अस देयर।